الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله صلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله نويت سنة الاعتكاف مدنی چینل کے ناظرین اور عالم مدنی مرکز فیضان مدینہ کے حاضرین، جب کبھی داخل مسجد ہوا کریں اعتکاف نیت ضرور فرما لیا کریں۔ نیت دل کے ارادے کو کہتے ہیں۔ دل ہی میں نیت فرما لیجئے میں اعتکاف سے ہوں، آپ معتکف ہو گئے۔ دل میں نیت حاضر ہوتے ہوئے زبان سے بھی دوہرا لینا زیادہ اچھا ہے۔ ہاں، اپنی مادری زبانی میں کہہ لیجئے میں سنت اعتکاف کی نیت کرتا ہوں۔ یاد رکھیے، مسجد کے اندر کھانا پینا، سونا، سحری، افطار، آب زمزم شریف پینا، دم کیا ہوا پانی پینا اس وقت ہی جائز ہوگا جبکہ اعتکاف کی نیت پہلے سے کی ہوئی تھی۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ دعوت اسلامی کے اشاعتی ادارے مکتبۃ المدینہ کے مطبوع رسالے ضیاء درود السلام صفحہ 2 پر یہ فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم لکھا ہے، بروز قیامت لوگوں میں سے میرے قریب تر وہ ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پاک پڑے ہوں گے۔ صلو علی الحبیب محمد۔ حسب حال اچھی اچھی نیتیں کرتے رہیے۔ مثلا اول آخر مدنی مذاکرے میں شریک رہتے ہوئے علم دین حاصل کروں گا، ادھر ادھر بلا ضرورت نہیں دیکھوں گا، کسی کو اشارے بھی نہیں کروں گا، کوئی پسندیدہ بات نظر آئی یا سنی تو دوسرے کو متوجہ کرنا اور ہلانا یہ بھی نہیں کروں گا۔ اس طرح تو میں خود بھی ہو سکتا ہے محروم رہ جاؤں کہ بات آگے بڑھ جائے، یک سوئی کے ساتھ سنوں گا، موبائل فون کو آف کر دوں گا اور اس کا نہ میسج پڑھوں گا، نہ فون کروں گا، نہ سنوں گا، نہ چیک کروں گا مس کالیں۔ اگر کسی کا دھکا لگ گیا تو صبر کر لوں گا، اس کے گورنے جھڑکنے سے بچوں گا، معاف کر دوں گا، دوسروں کے لیے جگہ کشادہ کروں گا، تنگ نہیں کروں گا۔ اسکرین پر اپنا چہرہ نظر آیا تو اس کو غور سے دیکھنے کے بجائے یا کنفرم کرنے کے لیے ہل جل کرنے کے بجائے منہ نیچے کر لوں گا تاکہ علم دین سے میں محروم نہ ہو جاؤں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ 1436 سنہ ہجری کے ذو الحجۃ الحرام کی آج 8ویں شب، الحمدللہ عالمی مدنی مرکز فیضان مدینہ باب المدینہ کراچی میں مدنی مذاکرے کا تسلسل ہے، چاند رات سے بھی اگلی رات سے، جو کہ انشاءاللہ عید رات سمیت جاری رہے گا۔ آپ سوالات کیجئے، ہر سوال کا جواب وہ بھی ثواب دے پاؤں گی، ضروری نہیں بن پڑا تو عرض کرنے کی سعی کروں گا، بھول کرتا پائیں فوراً میری اصلاح فرمائیں، مجھے آئیں بائیں شائیں کرتا اپنے موقع پر بلا وجہ اڑتا نہیں، شکریہ کے ساتھ رجوع کرتا پائیں گے انشاءاللہ عز و جل۔ صلو علی الحبیب صلی اللہ علیہ وسلم۔
السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
میرا آپ سے سوال یہ ہے کہ قربانی کے ٹائم بعض جانور گرنے میں مسئلہ کرتے ہیں، تو ایسے جانوروں کے لیے قصاب ایک طریقہ استعمال کرتے ہیں جسے کہتے ہیں پیٹی کسے جانا۔ جب پیٹی کسی جاتی ہے ایسے جانوروں کے لیے تو جانور کو بہت تکلیف ہوتی ہے، تو باپا یہ پیٹی کسنا کیسا؟
جانور تو مسئلہ کرے گا گرنے میں، وہ کیوں تیار ہوگا؟ آپ گرنے کے لیے تیار رہیں گے؟ اور وہ بھی اپنے آپ کو بچائے گا، دفاع کرے گا، अब ये इसको पता नहीं है कि मुझे कुछ तकलीफ मजीद होने वाली है, छुरी चलने वाली है, वरना तो ये कुछ का कुछ कर डाले। तो अब ये के जारे को गिराने में तकलीफ तो होगी। अब जो भी के जितना आसान तरीका मुमकिन होना वो किया जाए। तो जानवर को गिराने के मुख्तलिफ तरीके होते हैं। अब बड़ा जानवर जो है ना उसके गिरने में मसला ज्यादा होता है, वरना छोटा जानवर जो होता है ना उसको गिराना जो माहिर होते हैं ना वो इतना इनके लिए मुश्किल नहीं होता। उसको ऐसा होता है कि इसके जो मुंह का जो जैसे कि मुंह का जो अगला हिस्सा है ना इसको थोथनी, ये जो लंबा मुंह होता है, तो ये लंबा मुंह होता है तो जैसे ये मुंह खोलेगा तो अब ये जो निचला हिस्सा है ना तो मुंह खोले ना खोले निचले हिस्से में यह गैप होता है। तो जिनको वो इसका फन होता है ना तो वो इसके गैप में यूं हाथ डाल देते हैं और उंगली का यूं हल्का कस लेते हैं। तो इस तरह जो ज्यादा ताकतवर जानवर नहीं है ना तो वो काबू में आ जाता है। फिर काबू में जब ये आ जाता है ना तो यूं काबू करके फिर इसका सर जो है ना ये इसका बिल्कुल वो गर्दन के उलट यानी पीठ की तरफ इसको मोड़ते हैं कान पकड़ के। जब ये मोड़ते हैं तो ये बेबस हो जाता है। अब ये जिस तरफ भी गिरा ना उस तरफ इसको झटका देते ना तो गिर जाता है। फिर जो दूसरा होता है इसका मुआविन, वो उसकी दुम पकड़कर वो पेट की तरफ जो रान कैसा ना उसकी तरफ से वो दाखिल करके पीछे से निकालकर इसको पकड़ लेता है। तो अब ये काबू में आ जाता है, अब ये नहीं उठ सकता। जबकि ज्यादा जानदार रहा, वो ज्यादा जानदार हो तो वो मुंह पकड़ नहीं देता, मुंह पकड़ भी दे तो झटका मार के छुड़ा लेगा, वो ताकतवर होता है। तो अब उसके लिए मुख्तलिफ तरीके होते हैं। तो ये पेटी कसने का जैसे आपने दिखाया, तो अब ये चूंकि अब इसको गिराना है, सफा करना है और ये और तरीके से इसका गिरना जरा मुश्किल हो रहा है, तो ये पेटी कसना ये भी एक जरूरत में शामिल हो गया कि इसको गिराना मकसूद है। एक तरीका ये भी होता है कि जानवर को पहले से वो टांगे खड़े खड़े बांधते हैं, इसके बावजूद बाजों का तो नहीं गिरता। तो इसका ऐसा होता है कि इसमें रस्सी लंबी रखकर इसको दूसरी तरफ से रस्सी निकाल लेते हैं। तो इस तरह अब ये गिरफ्त में आता है। अब उस रस्सी को जब खींचते ना अब ये बेबस होता है, अब ये गिर जाता है। तो अब मुख्तलिफ तरीके होते हैं इसको गिराने के, लेकिन आसान, अब जाहिर है उसको तकलीफ तो होनी है गिरेगा तो, लेकिन अब ये कि कम से कम तकलीफ हो इस एहतियात के साथ इसको गिराना चाहिए।
पापा कम तकलीफ में क्या ये भी शामिल है कि उसको जैसे पक्के फर्श पे गालबन ये गिराया जा रहा था, तो अगर कोई नरम मिट्टी या रेत आरजी तौर पे फर्श के ऊपर बिछा दी जाए तो ये गिरने के बाद जो चोट लगी वो कम से कम होगी।
इसको पक्के फर्श पर तो चोट लगती है, चोट तो कर रेत पर भी लगेगी। बाज जालिम जो है पत्थरों पे गिराते हैं, पत्थर उभरे हुए होते हैं, इन्हें वो होते हैं पत्थर, तो उस पर जो इसको बिला वजह जो तकलीफ होगी ना वो तस्वुर से बाहर है, क्यों वजनदार होता है बेचारा ये। तो ये पत्थरों पर तो उसको हरगिज ना गिराया जाए, कसदन ऐसा ना किया जाए।
पापा ये जिस तरह अभी जानवर जैसे खरीदे जा रहे हैं और गलियों में भी गुजरते हुए बाज औकात देखा जाता है, तो नौजवान उनके बड़ी उसको उनका ख्याल रखते हैं, बड़ी मोहब्बत के साथ उनसे पेश आते हैं, कोई तकलीफ नहीं पहुंचने देते। अब ये ईद कुर्बान तक तो बड़ा इसका ख्याल रखते हैं, जरा सी भी तकलीफ से परहेज करते हैं कि पहुंचे ना, बल्कि कोई और भी ना पहुंचाए, तो एकदम वो तवज्जो कैसे हट जाती है कि वो जबहा के वक्त ये एहतियात नहीं कर पाते,
बेबसी होती है। अब वो आते हैं गोश फरोश जो होते हैं ना ये आते हैं, तो इनमें इनकी नौजवानों को इनको सुझका किसी को नहीं पड़ता, ये बेवजह की बहुत तकलीफें देते हैं जानवरों को, यहां तक के जबहा करने के बाद बड़े जानवर की तो ये फिर इसको वो चीर के वो जिंदा अभी तड़प रहा है उसकी गर्दन गले की तरफ खाल, गर्दन की भी खाल को जो उधेड़ते हैं जिंदा जिंदा खाल, और फिर वो लंबी छुरी घोंप कर उसको सीने की तरफ दिल की रगे काटते हैं। ये بلا وجہ کی تکلیف ہے، یہ یعنی ان میں یہ مشہور ہے کہ اس کے بغیر جانور ٹھنڈا نہیں ہوا، حالانکہ ہم نہیں کرنے دیتے ایسا، وہ جانور ٹھنڈا ہو جاتا ہے، کیوں نہیں ہوگا ٹھنڈا، وہ دو چار منٹ بچانے کے لیے ایک بے زبان جانور کو اتنی تکلیف دینا کہ علمان، اور یہ سمجھتے ہیں کہ یہ کچھ بھی نہیں ہوگا، کچھ ہوگا یا نہیں ہوگا، یہ دیکھ لیں، جو بلا وجہ جانوروں کو ایزا دیتے ہیں، تکلیف دیتے ہیں۔ یہ ابلغ گھوڑے سوار صفحہ نمبر 16 پر ہے، ذبح کرنے کے بعد روح نکلنے سے قبل چھریاں چلا کر بے زبان جانوروں کو بلا وجہ تکلیف دینے والوں کو ڈر جانا چاہیے، کہیں مرنے کے بعد عذاب کے لیے یہی جانور مسلط نہ کر دیا جائے۔ دعوت اسلامی کے شاطی ادارے مکتبۃ المدینہ کی مطبوعہ 1012 صفحات پر مشتمل کتاب جہنم میں لے جانے والے اعمال جلد 2 صفحات 323 تا 312 پر ہے۔ انسان نے ناحق کسی چوپائے کو مارا، یا اسے بھوکا پیاسا رکھا، یا اس سے طاقت سے زیادہ کام لیا، تو قیامت کے دن اس سے اسی کی مثل بدلہ لیا جائے گا جو اس نے جانور پر ظلم کیا یا اسے بھوکا رکھا۔ اس پر درج ذیل حدیث پاک دلالت کرتی ہے۔ چنانچہ رحمت عالم نور مجسم صلی اللہ تعالی علیہ وآلہ وسلم نے جہنم میں ایک عورت کو اس حال میں دیکھا کہ وہ لٹکی ہوئی ہے اور ایک بلی اس کے چہرے اور سینے کو نوچ رہی ہے اور اسے ویسے ہی عذاب دے رہی ہے جیسے اس عورت نے دنیا میں قید کر کے اور بھوکا رکھ کر اسے تکلیف دی تھی۔ اس روایت کا حکم تمام جانوروں کے حق میں ہے، بلی کے لیے ہی نہیں ہے۔ تو اب جو اس طرح چیرتے ہیں پھاڑتے ہیں اور ویسی تکلیف اگر ان کو دی گئی، جیتے جی گردن کی کھال چھلی گئی اور سینے کی طرف وہ چھری گھونپ کر، قیامت کرو اگر یہ رگیں کاٹی گئی، اللہ نہ کرے، اللہ معاف فرما دے، توبہ کی سعادت بخشے، تو میرے جو بھی قصاب اسلامی بھائی سن رہے ہیں ایسا نہ کرے، دو چار منٹ بچانے کے لیے اس بے زبان جانور کو اتنی اس قدر ایزا۔ آپ دیکھیں آپ کی اگر معمولی زخم آ جاتا ہے اور کھال لٹک جائے تو اس کو کھینچ نہیں سکتے، کھینچ کر نہیں توڑیں گے، آپ انتظار کریں گے کہ یہ سوکھ کر جھڑ جائے، اور آپ کے زخم میں اگر انگلی بھی لگ جائے تو آپ کو درد ہوتا ہے، جلن مچتی ہے، اور اس بے زبان جانور جب ذبح ہو جاتا ہے تب بھی خامہ کا چھری اس کو ٹچ کرتے ہیں، دیکھتے ہیں، ہاتھ ڈالتے ہیں، کھینچتے ہیں، کیا کیا کرتے رہتے ہیں، اور بکرا بیچارہ اگر ان کے ہاتھ میں آ جاتا ہے تو یہ بکرے کو ذبح کرنے کے بعد باقاعدہ بھی روڑی نکلی ہے، وہ ذبح کرتے کرتے اس کو بالکل وہ موہرے تک لے جاتے ہیں بلا وجہ تکلیف، اور پھر اس کو موڑ کے یہ چٹخا دیتے ہیں، یہ ظلم ہے بے زبان پر، اس کی کوئی حاجت نہیں، بالکل آپ بے فکر ہو جائیں کہ آپ اس کو جو شرعی طور پر جو ذبح کرنے کا طریقہ ہے، گوشت کاٹنے کی تو اس میں ضرورت ہی نہیں نا نیچے تک جانے کی، دیکھو اوپر ہی اوپر کھال کے، اب کھال ہے نا یہاں، دیکھیں آپ کو یہ ہڈی ہڈی لگے گی، یہ ہڈی نے سانس کی نلی ہے، کھال کٹی ہے سانس کی نلی آئی، سانس کی نلی کے ساتھ وہ غذا کی نلی ہے، اس کے ارد گرد خون کی دو رگے ہیں، تو یہ چار رگیں کاٹنی ہے، یہاں تک کہ چاروں کا اگر اکثر حصہ کٹ گیا تب بھی ذبح درست ہے، اب کیا ضرورت ہے گا وہ اندر تک جا رہے ہیں، یا معلومات کی کمی کی وجہ سے یا تو ایسا کر رہے ہیں، چلیے آج آپ کو بتا دیا کہ دور جانا نہیں ہے، کھال کے بعد ہی تو رگیں شروع ہو جاتی ہیں، پھر دور کیا جانا تھا، تو یہ آپ چھری چلائیں گے تیز تو یوں سیکنڈ یعنی سیکنڈوں میں یہ ترکیب بن جائے گی، خون کے فوارے ابلنا شروع ہوں گے، آپ ہٹیاں چھری ٹچ بھی نہیں کرنی ہے، یہ خود ہی ٹھنڈا ہو جائے گا، گردن آپ چٹکیں گے، حرام مغز کاٹتے ہیں اس کا، جلدی ٹھنڈا ہو اس لیے، تو دو چار منٹ بچانے کے لیے کیوں ایسا کرتے ہیں بےچارے کو، اس قدر آپ کا کوئی ایسا کرے گا تو قیامت کے دن اگر اسی بکرے کے ہاتھ میں چھری دے دی گئی وہ مسلط ہو گیا، یا مرتے ہی قبر میں یا آپ پر حاوی ہو گیا، کیا کرو گے؟ تو جو قربانیاں کرواتے ہیں، اب ظاہر ہے گوشت فروش تو مجھے سب سن نہیں رہے، अंडरस्टूड है, कोई कोई सुनता होगा, खौफे खुदा वाले भी इसमें होंगे जो इससे बचते भी होंगे। तो हम लोग क्या करते हैं, छुरी जो है ना ये गोश्त फरोश से ले लेते हैं जरूरतन, क्या अब तुमको टच नहीं करने देंगे, तो जानवर ठंडा हो जाता है कोई देर, मतलब मैं तो समझता हूँ खास देर भी नहीं लगती, ठंडा हो जाता है। आपने भी देखे होंगे अल्हम्दुलिल्लाह, आप साथी होते मेरे, तो कोई मतलब इसकी तरकीब, ये खामा खा बेचारे आदत पड़ गई है क्या है, वो छुरी ठोकते रहते हैं इसको। रिसाला रख ले, जेबी रिसाला भी है इसका, अबला घोड़े स्वर, उसको दिखा दें, बेचारे पढ़े हुए भी नहीं होते, और अवाम को सही बात है कि अवाम में भी अक्ल नहीं है, ये तमाशा देख रहे होते, वो सब ये छुरियां घोंप रहे, तो कोई किसी का हाथ नहीं पकड़ता। चलो वो जो मालिक है उसमें तो थोड़ी बहुत तो हो ना अक्ल यार, वही रोक ले यार। यानी ऐसी हालत है कि एक ने मुझे किस्सा बताया, अजीब व गरीब किस्सा बताया, कि वो उसने मुझे बताया कि मैंने एक वही बड़ा जानवर कट रहा था, और वो उसके साथ वो कटे कटे जानवर पर जुल्म कर रहा था, जो मैंने अभी बताया वो चिड़िया घोंपना और इसका वो ठंडा होने से पहले ही जो है ना वो गले को करके वो तड़पती गाय की खाल उधेड़ कर जो घोंपते है छुरी, तो इसको उसने मना किया उस इस्लामी भाई ने दूसरे को, कि उसका दोस्त होगा ना, कि यार ये इसको रोक किए क्या कर रहा है, तो सामने से उसने जो उसने अल्फाज नहीं बताया लेकिन वो यूं कर रहा था कि यार उसने कुछ इस तरह का जवाब दिया, अगर मेरा बाप जो है ना खर दिमाग आदमी है, इसकी कुर्बानी कबूल ना हो तो यूं इसमें जाए। अब उसमें कोई गाली दी उसने जो ये बाजारी अंदाज होते, अब वो उसको समझाना मुश्किल है, कबूल ना कबूल के लिए नहीं कह रहे, जानवर पर जुल्म से बचाने के लिए कह रहे। तो ऐसे पागल लोग भी इस मुआशरे में पाए जाते हैं, अब पता नहीं उसका होगा क्या। इस तरह तो ये इस तरह के जो बेबाक लोग होते हैं ना, इनकी भी एक तादाद भरी पड़ी है मुआशरे में। गोश्त फरोश को समझाना, फिर ये पता नहीं स्लोटर हाउस में क्या करते होंगे, अरे कि वहां तो
हाय हाय। बापा इसी तरह आपने कल एक मौजू रहा हमारा, जानवरों को ट्रक पे चढ़ाना उतारना, तो उसके उतारने के कुछ हमने मनाजिर कल दिखाए थे जो गलत, फिर उसमें जो आपने मदनी फूल दिया था, और ये जो सही अंदाज से उतारते हैं उसके भी मनाजिर हमने दिखाए रखे हुए हैं
माशाल्लाह।
तो ये हमने कल मनाजिर चलाए थे कि ये बिल्कुल एक गलत अंदाज से चढ़ाया जा रहा है जानवर, और ये जानवर के साथ ये जो सूरत हाल बनी, अब ये उतारा जा रहा है एक गलत अंदाज से, उसके बाद जो हालत हुई ये एक अंदाज,
ये मुनासिब सही अंदाज है।
अब इसमें ये जानवर जो है उताया पीछे से, और इसके इस अंदाज से ये एक सूरत बनाई गई। इसके अलावा आपने जैसे ये मट्टी का भी कल इरशाद फरमाया था, उसकी भी सूरत है, बाज अफराद इस तरह भी उतारते हैं, ये उसका मंजर है।
ये जो घरों पे करते हैं ना उतारते हैं, इनको ये करना चाहिए यार, मिट्टियां रखनी चाहिए, है खर्चा होगा लेकिन बेजबान जानवर को तकलीफ से।
बापा इसमें भी कुछ एहतियातें ऐसा लगता है कि होनी चाहिए। अभी एक और मंजर हम दिखा रहे हैं जिसमें ये उतार तो रहे हैं मगर बे एहतियाती भी है, तो उसका भी नुकसान कुछ होता है। ये मंजर है, ये अब ये उतारने की तरफ आए, बड़ी तेजी से लेकर आए, और इसमें ये टांग जो है वो
कहीं टूट गई होगी बेचारी, लंगड़ा दिया उसको, अब वो कुर्बानी के काबिल भी नहीं रही, फिर लंगड़ापन इसका जाहिर है। अब कुर्बानी का वक्त आने तक अगर ये दुरुस्त हो गई टांग तो सही है, नहीं तो ये कुर्बानी नहीं हो सकेगी। ये अरे बिल्कुल बेचारे अनगढ़ टाइप के होते हैं अक्सर, इस तरह वो बेदर्दी से खींच खांच रहे होते हैं। इसमें ऐसे ऐसे मनाजिर पाए जाते हैं कि मुझे किसी ने कहा था कि तुम देख नहीं सकोगे, फिर एक देख दिखा था किसी ने मंजर मुझे, कि वो ट्रक था उसमें से, ये बकरीद के दिन नहीं होंगे वरना तो बिके नहीं, यानी कि वो उठा उठा कर ये भेड़ों को दुम्बे भेड़ ये ट्रकों से फेंक रहे थे ऊपर से, वो टांगे टूट रही है और बिचारों की, और मेरा ख्याल है वो स्लॉटर हाउस के बिल्कुल साथ होगा, उठा कर फिर काटना होगा। तो वाह यार इस तरह इनका दिल कैसे चलता हुआ। किसी ने मुझे बताया कि मुल्क में वो बड़ा जानवर कटवाने ले गया कुर्बानी के दिन, तो बोला कि वो क्रेन लगी हुई थी, वो क्रेन से पिछली टांग पकड़ देते और यूं उसको यूं खींचते थे पकड़ के धक्का देने के लिए, तो चटाक की आवाज आती थी, बाकायदा वो रान की या कहीं की हड्डी टूटती थी, फिर जाकर वो जबा करते थे उसको खड़े खड़े। वो मशीन इस तरह की सुधरे हुए मुल्क जो कहलाते हैं ना, उसमें ये तरकीबें भी होती है, यानी इतना जुल्म करते हैं। एक उंगली को खाली कोई मोड़े तो ना नहीं याद आ जाए, तो बिचारी की रान यूं चटाक करके तोड़ने में कितनी तकलीफ होती है, किसको फरियाद करेगी। लेकिन कयामत का मंजर, वो बिल्ली का भी मैंने किस्सा सुनाया कि प्यारे आका सल्लल्लाहु तआला अलैहि वसल्लम ने ये मंजर देखा कि एक औरत लटकी हुई है और बिल्ली उसकी उसका सीना और उसका मुंह नोच रही है। वो फिर अज़वाजिर में जहन्नम में ले जाने वाले अमाल के हवाले से अबलग घोड़े सवार सोफा 16 पर लिखा हुआ है ना कि ये सब जानवरों पर जो भी जुल्म करता है सबके लिए आम है, यानी बिल्ली के लिए मखसूस नहीं है। वो जैसा जुल्म करेगा उसकी मिसल उसको अजाब दिया जाएगा। ये औरत जो थी बिल्ली को भूखा रखती थी, तो जो जानवर पालते हैं भूखा रखते हैं वो भी देख ले, क्योंकि उसको तो बार बार चारा देना पड़ेगा, 70 बार देना पड़ेगा, यानी मुबालगे के तौर पर, जो मांगेगा नहीं बेचारा, तो चारे का ढेर उसके पास समझो करीब ही हो, खाता रहे जानवर खाता रहता है। अल्लाह अकबर, जैसी करनी वैसी भरनी। अभी जो नया रिसाला आया ना, उसके सफा नंबर 34 पर एक अजीब व गरीब हिकायत लिखी है, सुभान अल्लाह। हजरत सैयदना अब्दुल वहाब शायरानी कुद्दस सिर्रहु नूरानी फरमाते हैं, मेरी जौजा फातिमा उम्मे अब्दुल रहमान के दिल पर वरम आ गया, सूजन आ गई, मुझे बहुत तशवीश हो रही थी। मैं खाली रास्ते में तनहा मौजूद था कि किसी कहने वाले ने कहा, अपने सामने मौजूद सुराख में एक मक्खी को मक्खी खोर जानवर से नजात दिला दो, हम तुम्हारी जौजा को तकलीफ से नजात दिला देंगे। मैंने जाकर सुराख देखा तो उसमें उंगली जाने की गुंजाइश नहीं थी, इसलिए मैंने एक तीली लेकर अंदर डाली और मक्खी समेत उस जानवर को बाहर खींच लिया। वो जानवर मक्खी की गर्दन पर चिपका हुआ था और मक्खी दर्द से बिलबिला रही थी। मैंने मक्खी को उस जानवर से नजात दिला दी। उसी वक्त मेरी जौजा भी ठीक हो गई और उसे तकलीफ से नजात मिल गई। मकड़ी जो मक्खियां खाती है क्या करे, खुराक इसकी जिंदा, ये कीड़े मकोड़े और जो भी है उड़ते है या चलते है, ये पकड़ के जालों से बांधती है और जिंदा चूसती है उसको।
ये तो कुदरत के मामला था,
निजाम कुदरत बना हुआ है, उनको एक इलाज तजवीज किया गया।
यानी ये तो जानवरों के एक दूसरे में खाने के हैं,
मछलियां भी साबुत मछलियां निगलती हैं, गिजाएं इसकी।
यानी हमें तो इस चीज का हुक्म है कि अगर हम बचा सकते हैं तो बचाएं, जैसे शेर से किसी जानवर को बचा लिए छोटे को, अगर बचा सकते हैं तो। लेकिन ये कि उनके अपने मामला।
अच्छा, मकड़ी जैसे किसी कीड़े पर हमला करना चाहती है तो उसको बचा लिया जाए,
उनके बचाएंगे तो भाई से सवाब होगा इंशाल्लाह, मजलूम की मदद होगी।
ये बाज कीड़े इतने सख्त जान होते हैं, अभी ये थोड़े दिन की बात है, इस्तिंजा खाने में कोने में मकड़ी, एक वो चलते जो चलता होता है ना उस कीड़ा, उसको पकड़ लिया उसने। फिर वो दोबारा जब मैं गया तो वो जा चुकी थी मकड़ी, कीड़ा बेचारा वो कमजोर सा, इन्हें ऐसा लग रहा था कि मैं उल्टा पड़ा था। मैंने इलाज विला के तरकीब उसकी देखी तो उसमें जिंदा था। फिर वो चलने लगा, मैं करूं क्या, मेरे यहाँ उसकी गिजा नहीं थी, यानी उड़ते बत्तियों के और शायद इस तरह का, मैं करूं क्या, क्या करूं इसको कि इसको मजीद तहफ्फुज भी मिल जाए उस, और ये इसको गिजा भी मिल जाए, भूखा मर जाएगा। फिर और कुछ तो नहीं हो सका, मुझे इसको किसी तरह उसको लिया, और वो बाहर मुल्क की बात कर रहा हूँ, तो बाहर वो उसके बाग टाइप के होते हैं घरों के अंदर, वो सब्ज घास, और अब उस तक भी तो पहुंचना उसका मुश्किल था, तो मैंने वो बस वो खिड़की के बाहर उसको जोर से मतलब मैंने फेंक दिया उसको। اب وہ ہو سکتا ہے گھاس میں پہنچ گیا کیا وہ پتا نہیں. یہ بہرحال میرا تو ہے مطلب کیڑیاں بھی کئی بار کیڑیوں کو بھی سنبھالتا رہتا ہوں اٹھا لیتا ہوں کہیں ادھر ادھر ڈوب ڈاب رہی ہوتی ہے تو بچا لیتا ہوں کوئی غوطے کھا رہے اس کو نکال لیتا ہوں دیوار پہ یوں ڈال دیتا ہوں بعض وقت چلی جاتی ہے بعض وقت مر چکی ہوتی ہے. رحم آتا ہے اور بس بیچاری اب وہ بے بس ہوتی ہے ظاہر ہے. کبھی ایسا بھی ہوتا ہے جیسے اب یہ کپڑے میں کیڑی آ گئی یہ آئی کہاں سے تو پھر یاد آئے کہ یہ تو اپنے مکتب میں کیڑیاں ہوتی تھی اس میں چڑھ گئی ہے کمرے کی چڑھ گئی ہے تو پھر وہ وہاں جانا پڑتا ہے کہ وہاں جائیں کیونکہ کیڑی ہے نا یہ قبیلے کے ساتھ رہتی ہے یہاں ڈال تو دیں گے اپنے تو یہ بےچاری بھٹک بھٹک کر شاید مر جائے گی اکیلی تو ہم اگر تنہا رہ جائیں اکیلے ہو جائیں بچھڑ جائیں تو کیا گزرے کیسی وحشت ہو. تو پھر یہ ظاہر تصورات تو پھر وہ جاؤں اور جہاں سے یہ چڑھی وہ کہیں اپنے کو لگے کہ یہاں سے یہ چڑھی ہوگی کپڑے پہ تو یہاں جھاڑ گیا جاؤ بس تو شاید یہ اپنے قافلے تک پہنچ جائے اس کے نصیب میں ہو. تو کبھی کبھی اس طرح بھی کرتا ہوں میں. یہ میرا برسوں پرانا مشغلہ ہے بہت سال ہو گئے نہیں اتنے سال ہو گئے کہ شاید اس میں آپ میں کئی پیدا بھی شاید نہ ہوئے ہوں مطلب یا مدنی مننے ہوں گے. وہ جب سے میں نے پڑھا تھا حضرت ابوبکر شبلی رحمت اللہ تعالی علیہ کا شاید اسی طرح کا واقعہ ہے نا کہ یہ کہیں سے وہ کوئی اناج وغیرہ لائے اس میں ایک کیڑی تھی شاید تو پھر انہوں نے اس کیڑی کو مٹھی میں لیا اور وہ میلوں دور سے لائے تھے تو میلوں دور چل کے گئے اور یہ کہ یہ قبیلے کے رہتی ہے کیڑی تو پھر وہاں چھوڑ کے آ گئے ایک کیڑی کو. ہم لوگ تو کیڑیوں کو مسل دیتے ہیں مار دیتے ہیں یہ جھاڑو سے سمیٹ لیتے ہیں تو جھاڑو سے سمیٹ دیں گے تو اگر مرے گی بھی نہیں تو تعداد زخمی ہو جائیں گے بےچاری بہت نازک ہوتی ہے. اور یہ ذکر اللہ کرنے والی مخلوق کیا ان مانو کر یہ ہم نہیں کرتے ذکر اللہ یہ کرتی ہے کیڑی. ان کو اگر یہ بھگانا بھی ہے نا تو جیسے کوئی کپڑا یہ کپڑے سے گھسیٹیں گے تو زخمی ہو جائیں گی. ان کو کپڑے سے ہوا دی جائے یا پھونکے ماری جائیں یا کسی یعنی کہ ایسی چیز سے یوں پکڑ کے یوں زور زور سے جھٹکے سے ہوائیں دی جائیں اگر اس کو وہاں سے ہٹانا ہے. ہوا سے اڑ کر جب جائے گی نا تو ایسا لگتا ہے کہ زخمی نہ ہو کیونکہ آپ اس کو 100 منزلہ عمارت سے یہ پھینکیں گے تو اس کو چوٹ کی آئے گی وزن نہیں ہے نا اس میں. کوئی ایسی تدبیر کی جائے کہ وہ کم سے کم اس کو تکلیف ہو. بعض اوقات یہ پریشان بہت کرتی ہے. میں تو کبھی کبھی ایسے میرے راستے میں بھی ہوتی ہے نا تو جیسے میں ڈیم ہلکے اجالے میں بھی ٹہلتا ہوں تو کبھی یہ کہ ان کے لیے وہ بتی جلانی پڑتی ہے یار یہ میرے پاؤں میں نہ آ جائے کچھ چل نہ جائے تو بتی جلا کے ٹہلو بھائی یہاں یہ ان کی مطلب لیفٹ رائٹ ہو رہی ہے.
بابا یہ بارشوں میں بہت زیادہ نکل آتے ہیں.
یہ اصل یوں ہوتا ہوگا شاید کہ بارش میں ان کی نمی آ جاتی ہو بلوں میں یوں نکل آتی ہو یا خدا جانے بارش سے لطف اندوز ہونے کے لیے تو آپ کو اپنے کو بھی تو گدگدی ہوتی ہے نا ان کو بھی ہوتی ہو کیا پتا ٹھنڈی ٹھنڈی ہواؤں سے لطف اندوزی کے لیے نکل آتی ہوں خدا بہتر جانے وجہ پتا نہیں ہے. اللہ تعالی اعلم ورسول اعلم عز و جل و صلی اللہ تعالی علی والی وسلم صلوا علی الحبیب
ہمیشہ ہاتھ بھلائی کے واسطے اٹھے آمین ہمیشہ بچانا ظلم و ستم سے مجھے خدا یا رب بچانا ظلم و ستم مجھے سجا یا رب. آمین.
بابا ایک عجیب و غریب سوال ہے
پیارے بابا جان، کیا بکرے میں انسانی لباس پہنانا جائز ہے؟ اور انسانی لباس پہننے والے بکرے کی قربانی کرنی کیسی؟
کیونکہ نادر ہی صورتیں ہیں، اس میں ویسے تو رواج ہی نہیں ہے اس طرح ہمارے یہاں کہ اس کو لباس، چشمہ، یہ چیزیں پہنائی نہیں جاتی ہوں. تو اگر پہنا دیا تو اس میں یہ کہ قربانی پہ تو کوئی فرق نہیں پڑے گا، شرائط سے خارج تو نہیں ہو جائے گا، وہ قربانی تو اس کی ہو جائے گی. اور وہی میں کہہ رہا ہوں شرائط اگر اس میں ہے تو قربانی تو اس کی ہو جائے گی.
یہ پوچھا کہ اس کو لباس پہنانا کیسا، اس کا جواب دیجیے.
اب اصل میں پاپا یعنی لباس، ظاہر سی بات ہے اس میں کوئی تشبہ کی صورت تو ہوگی نہیں، یعنی اس کے مشابہت کسی سے ہوتی ہو، لیکن یہ اس طرح مزاح بنتا ہوگا، تمسخر کرتے ہوں گے، ہنسی مذاق کرتے ہوں گے، تو قربانی کے جانور کے ساتھ ایسے معاملات کرنے نہیں چاہیے.
قربانی کا لگ نہیں رہا تھا، ویسے ہی وہ بچہ لگ رہا تھا، یہ منا جب ہی تو بالکل آسانی سے قابو میں آ گیا، بڑا ہوتا تو ٹکر مار کے وہ. یعنی اس طرح کا لباس پہنانے سے میرا گمان یہ کہ اس کو تکلیف بھی ہوتی ہوگی، زبردستی اس میں لباس گھسڑتے ہوں گے یا لباس میں اس کو گھسڑتے ہوں گے کھینچ کھانچ کے. تو یہ اگر اس کو ایزا کے ساتھ یہ پہنایا گیا، پھر اس کی پیشاب کی جگہ بھی بند ہو جاتی ہوگی اس میں ظاہر ہے. یا تو یہ بس وہ خالی وہ سوشل میڈیا پہ دینے کے لیے، وہ چند لمحوں کے لیے وہ ترکیب کی ہوگی، وہ خوب کہہ کہوں کا شور ہوا ہوگا اور پتہ نہیں کیا کیا ہوا ہوگا، اور پھر یہ کھڑا ہو کر اس نے یہ پوز بنا ہوگا پھر اتار لی ہوں، یہ بھی ہو سکتا ہے. کیونکہ ہر وقت پھر وہ تو اس طرح تو چار پاؤں پہ شاید اس کو چلنا بھی دشوار ہو جائے گا جس طرح یہ اس میں گھسا ہوا تھا لباس میں. تو یوں مطلب اس کو ایزا تو ہونا سمجھ میں آتا ہے، اس طرح کے لباس یہ جانوروں کو نہیں پہنا جاتے، جانوروں کو سردی سے بچانے کے لیے چادر ڈالتے ہیں یا کچھ اس طرح کا لباس ڈالتے ہیں، تو وہاں حاجت ہے، سویٹر ڈالتے ہیں وہاں حاجت ہے، اور وہ اس جانور پر احسان ہے. اگر پہناتے وقت کچھ تکلیف بھی ہوتی ہے تو اس کے بعد راحت زیادہ ہوتی ہوگی اس کو، تو اس بات تو کوئی کلام نہیں ہے، ممانعت کی کوئی وجہ نہیں ہے. لیکن یہاں اگر اس کو تکلیف کے ساتھ زبردستی کھینچ کھانچ کے ڈالا ہے، تو انسان کو بھی زبردستی کھینچ کھانچ کے جب پہناتے ہیں نا تو کچھ رعایت کے ساتھ کھینچتے ہیں، جانوروں کے ساتھ جس انداز میں یہ کھینچتے ہیں نا اس کی کوئی رعایت نہیں ہوتی عام طور پہ. تو اگر اس کو ایزا دینے والا یہ انداز ہے اور لباس ہے، تو پھر تو اس کا ظاہر ہے وہ اپنی جگہ پر جو بھی وبال آئے گا، گناہ آئے گا، ناجائز کا جو بھی حکم لگے گا وہ لگے گا. تو اس طرح جانوروں کو یوں لباسوں میں داخل نہ کیا جائے کہ یہ اس کا میٹر نہیں ہے، اور مقصد وہی ہنسی مذاق دل لگی. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علی والہ وسلم صلوا علی الحبیب صلی اللہ تعالی.
السلام علیکم.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
پیارے پاپا جان، کیا مدنی منیا چینل کو اپنی چیزیں کھلا سکتی ہیں؟
اونٹ کو ٹافیاں کھلا سکتی ہیں؟ پھر تمہارا ہاتھ اندر نہ چلا جائے ٹافی کھلانے جائے تو وہ تو منہ کھولے گا تو لے لے گا. تو مدنی منیا تو کیمل اگر ٹافیاں کھاتا بھی ہو نا تو دور ہٹ کے ٹافیاں کھائے. اگر یہ اپنی ان ٹافیوں کی مالکہ ہے، خود ان کی اپنی ملک ہے، تو پھر تو کیمل کو تو کیا وہ مدنی منڈے کو بھی نہیں کھلا سکتی، دوسری مدنی منی کو بھی نہیں کھلا سکتی، نہ کیمل کو کھلا سکتی ہے، نہ گوٹ کو کھلا سکتی ہے، نہ ہین کو کھلا سکتی ہے، نہ بین کو کھلا سکتی ہے. تو کیمل جو ہے اونٹ یہ ٹافیاں نہیں کھاتا، یہ گھاس کھاتا ہے، چارہ کھاتا ہے. تو جو جس کی خوراک ہے نا وہ اس کو دی جائے. اور مدنی منیوں کی خوراک بھی ٹافیاں نہیں ہیں، روٹی ہے، سالن ہے، انڈا ہے، دودھ ہے، چاول ہے، یہ کھانا چاہیے. اچھے بچے، اچھے مدنی منے اور اچھی مدنی منیا ٹافیاں نہیں کھایا کرتے، نقصان کرتی ہے. کبھی ایک آدھ خالی خالی مستقل کھانے سے پھر یہ منہ میں چپک جاتی ہیں تو दांत भी सड़ जाते हैं, सो जाते हैं, इस तरह मदनी मुन्नर मुनिया टाफियां खाकर दांत काले काले हो जाते हैं। तो इसलिए इससे बचना चाहिए। और रिसाला बेटा हो तो ऐसा, ये मदनी मुन्नर और मदनी मुनियों के लिए खास एक कहानी है। कहानियों का रिसाला है, सच्ची कहानी होगा। तो इसके आखिर में खट्टी मिट्टी गोलियों और टाफियों के बारे में मदनी फूल दिए हुए। तो सब मदनी मुन्नों और मदनी मुनियों को ये पढ़ना चाहिए और इनके अम्मी और अब्बू को भी पढ़ना चाहिए, ताकि ये भी मदनी मुन्नों और मदनी मुनियों को समझा सके।
13 रुपया हदिया पर मकतबतुल मदीना से तलब किया जा सकता है। अमीर अल सुन्नत का रिसाला बेटा हो तो ऐसा, 4 रंगी और चिकने पेपर में और तस्वीर वगैरह और काफी अट्रैक्टिव, मतलब इसको प्रिंट किया है और काफी ये खूबसूरत 4 रंगी जेबी साइज में रिसाला मकतबतुल मदीना से तलब।
और आज कल की मुनासबत से भी है, इसमें हजरत सैयदना इब्राहिम खलीलुल्लाह अला नबीना व अलैहिस्सलातु वस्सलाम, हजरत सैयदना इस्माइल ज़बीहुल्लाह अला नबीना व अलैहिस्सलातु वस्सलाम को जो के फर्जंद थे इनके, लेकर चले थे कुर्बान करने के लिए। तो इसका क्या हुआ, कैसे हुआ, तो ये इसका मतलब बहुत दिलचस्प ईमान अफरोज हिकायात इसमें मौजूद है, सच्ची कहानियां। तो जिन्होंने नहीं पढ़ा कम अज कम एक बार तो पढ़ लो यार, आप मजा ना आए तो पैसे वापस। चलो पढ़ने वालों, ये पीछे वालों की कसौटी कर लेते हैं, इधर तो ये बताते नहीं कि हमने पढ़ा है कि नहीं पढ़ा है। पीछे वालों की कसौटी है, अक्सरियत ने शायद, इधर बाहर वालों ने, अक्सरियत ने नहीं पढ़ा, तो पीछे वालों से कसौटी करते हैं। जल्दी जल्दी बताओ कि हजरत इस्माइल अलैहिस्सलाम का नाम तो बचपन से सुना होगा, इस्माइल के माना क्या है? अच्छा इतनों को मालूम है,
यहाँ भी हाथ उठा रहे।
अच्छा
सब में जिन्होंने ज़हनी आजमाइश देखी होगा ना मदनी चैनल पर,
ये हो सकता है ये आजकल में पढ़ा भी होगा दोबारा। बाहर वालों के लिए इम्कान है कि रिसाला भी जेब में हो, पीछे भी हो शायद। तो चलिए पीछे से पूछेंगे, कौन बताएगा? हाँ जवाब दे।
इस्माइल का माना है ए अल्लाह, यानी इस्माइल, ईल का माना है अल्लाह अज़्ज़ा वजल, और सीधे कसरत इस्तेमाल से इस्माइल हो गया।
इस्मा के क्या माना है?
इस्मा यानी सुन ए मेरे अल्लाह।
इस्मा के माना
ये अमर का सिगा माना सुन।
नहीं कंफ्यूज हो गए, बुजुर्गों का एहतराम करो यार, कंफ्यूज हो गए, इनको बोल लेना।
इस्मा यानी सुन, अमर का सिगा,
और ईल,
ईल माने अल्लाह।
कौन सी जबान में?
इब्रानी जबान में।
जवाब दुरुस्त है। चलो इनको 10 का नोट पेश करता हूँ। ईदी
सल्लु अलल हबीब
सल्लल्लाहु तआला अला मुहम्मद।
अगर किसी का घर किराए पर चल रहा हो तो उस पर कुर्बानी वाजिब है।
आला हजरत इमाम अहले सुन्नत रहमतुल्लाह ताला अलैह की खिदमत में सवाल किया गया, अगर जैद के पास मकान है सुकूनत यानी रिहायशी मकान के अलावा दो एक और हो तो उस पर कुर्बानी वाजिब होगी या नहीं? अल जवाब, वाजिब है, जबकि वो मकान तनहा या उसके और माल से हाजत असलिया से जायद हो, मिलकर 56 रुपए यानी इतनी मालियत के जो 52.5 तोले चांदी के बराबर हो, उस वक्त 56 रुपए थी अब नहीं, की कीमत को पहुंचे, अगरचे उन मकानों को किराए पर चलाता हो या खाली पड़े हो या सादी जमीन हो, बल्कि अगर मकान सुकूनत इतना बड़ा है कि उसका एक हिस्सा उस शख्स के जाड़े यानी सर्दी और गर्मी दोनों की सुकूनत के लिए काफी हो और दूसरा हिस्सा हजत से ज्यादा हो और उस दूसरे हिस्से की कीमत तनहा या इसी किस्म के हाजत असलिया से जायद माल से मिलकर निसाब तक पहुंचे, जब भी कुर्बानी वाजिब है। अच्छा अब वहां सवाल ये था कि किराए पर दिया हुआ है
तो उसमें कुर्बानी होगी, یعنی اصل میں گھر جو حاجت کے علاوہ ہے نا, یعنی ایک ہے جس میں وہ رہ رہا ہے, اب وہ اس کے علاوہ بلکہ وہی گھر اتنا بڑا ہے کہ جو حاجت سے ہٹ کر ہے, اس کے 5-6 منزلہ بنا ہوا ہے, اس کی ضرورت 1-2 منزل میں پوری ہو جاتی ہے. اب جو اوپر کی 3 منزلیں زائد ہیں ان کی قیمت بن جاتی ہے 52.5 تولہ چاندی کے برابر, اور وہ اس کی حاجت سے زائد ہیں. اب وہ چاہے کرائے پر دیے ہوں نہ دیے ہوں, بہر صورت اس کے اوپر قربانی لازم ہو جائے.
اچھا, چاہے کرائے پر دیے بھی ہو تب بھی. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلی اللہ تعالی علی والہ وسلم صلوا علی الحبیب
محمد. کیا قربانی کے گوشت کی مختلف ڈش بنا سکتے ہیں؟
ہاں, جو بھی جائز ڈش ہے وہ بنانا جائز ہے.
دودھ دینے والے جانور کی قربانی ہو سکتی ہے؟
جی ہاں.
پوش شدہ کی طرف سے قربانی کر سکتے ہیں؟
جی ہاں, اس والے ثواب کے لیے کر سکتے ہیں اس کے.
صاحب, قربانی کرتے وقت اگر جانور میں کوئی عیب پیدا ہو گیا تو کیا حکم ہے؟
جانور اچھلا کودا, ٹانگ ٹوٹ گئی, کچھ ہو گیا تو فوراً یا بھاگا پکڑ کے لے آئے, اب وہ چاہے ٹانگ ٹوٹ چکی ہے, اسی وقت اگر پکڑ کے لائے لٹائے ذبح کر دیا قربانی ہو جائے گی.
تو قربانی کا جانور کون ذبح کرے, کس کے لیے افضل ہے؟
جو قربانی کر رہا ہے وہ شخص اگر قربانی کر سکتا ہے تو افضل اسی کے لیے کہ وہ خود اپنے ہاتھ سے چھری پھیرے, ورنہ قربانی جہاں ہو رہی ہے کسی کو اجازت دے اور خود اس پر کھڑا رہے اس کے پاس.
اچھا, اگر گوشت فروش اور جو جس نے قربانی کی ہے وہ دونوں چھری کو ہاتھ رکھتے ہیں تو دونوں کو کوئی احتیاط کرنی ہے؟
جی ہاں, دونوں کو اللہ کا نام لینا ہے. مثلا ہم بسم اللہ اللہ اکبر پڑھتے ہیں تو گوشت فروش بھی پڑھے اور یہ بھی پڑھے جس نے چھری پر ہاتھ رکھا ہے. اگر یہ دونوں ہی بھول گئے اللہ کا نام لینا تب بھی جانور ذبح ہو جائے گا. اگر جان بوجھ کر دونوں میں سے ایک نے بھی اللہ کا نام نہیں لیا کہ بھئی یہ دوسرا لے رہا نا وہی کافی ہے, تو اب یہ ذبح حرام ہو جائے گا یہ جانور.
قربانی واجب ہونے کی قرآن میں کوئی دلیل ہے؟
فصلی لربک وانحر, یہ سورہ کوثر میں نا, تو اللہ کے لیے نماز پڑھ اور قربانی کر.
اچھا, قربانی کی کھالے مسجد میں دے سکتے ہیں؟
جی ہاں.
اگر آپ کی یاد ہو تو اسلام پہ تو سوال بھی کر لیا جائے.
لبیک.
اچھا, اے گوشت پاک کے دیوانوں
لبیک,
جواب دو. درست جواب دینے والے کو اگر ہوا تو 1200 روپے کا مدنی چیک بھی ملے گا, مقتدی المدینہ کی مطبوع کتاب بھی. حضور غوث پاک رحمت اللہ تعالی علیہ کے والد کی کنیت, نام اور لقب تینوں بتانے.
سبحان اللہ. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ابو صالح موسیٰ جنگی دوست,
اس میں نام کون سا ہے, کنیت کون سی ہے اور لقب کون سا ہے؟
ابو صالح کنیت, موسیٰ نام, جنگی دوست لقب.
جواب درست ہے.
سبحان اللہ.
ہمارے ان اسلام بھائی کو 1200 روپے کا مدنی چیک یہ پیش کیا جا رہا ہے.
یہ چاہے کچھ بھی مدنی فیس نہ دے.
باپا, الحمدللہ روزانہ مغرب کی نماز کے بعد ایک درس دینے کی سعادت مل رہی ہے. انشاءاللہ سوجل نیت کرتا ہوں کہ روزانہ 2 درس دیا کروں گا
انشاءاللہ. کوئی مدنی قافلے ہو نا جدول کے مطابق.
باپا, جامعہ المدینہ دورہ دی شریف میں پڑھ رہا ہوں, 12 ماہ کا مدنی قافلہ ایک بار سفر کر چکا ہوں. دعا فرمائیے اللہ تعالیٰ دوبارہ.
اب بھی جدول کے مطابق سفر جاری رہے نا
انشاءاللہ. باپا, تینوں دن باپا الحمدللہ قربانی کی کھالیں جمع کرنے کے لیے ادھر ہی ہوں, گھر بھی نہیں جا رہا
انشاءاللہ.
جی, ایک اور سوال. حضرت سیدنا عبد الرحمن بن عوف رضی اللہ تعالی عنہ کہ جنت میں کون رفیق ہوں گے؟
رفیق مانے ساتھی.
یا نیچے تو سناٹے,
اوپر سے ایک نے لبیک بولا. اچھا, لا لبے کا بول رہے ہیں, کیا بات ہے.
جی, حضرت سیدنا عبد الرحمن بن عوف رضی اللہ تعالی عنہ کے جنت میں رفیق کون ہوں گے؟
کس کو دیکھا یہ موسیٰ سے پوچھے کو.
مدنی چینل کے ناظرین آپ بھی حصہ لے سکتے ہیں.
آنکھ والوں کی ہمت پہ لاکھوں سلام.
اشارہ دے دیں بابا.
اشارے میں
ایک
اشارہ لا لبیک نہیں لبیک بول رہے ہیں تو دو ان کو. نہیں اگر غلط ہوا تو مدنی سزا.
کوئی اشارہ دے دیں بابا.
چلیے وہ اللہ تبارک و تعالی کے نبی ہیں اور لو اللہ تعالی کے رسول ہیں. یہ تو اور ہو گیا. کیا نبی اور رسول میں کوئی فرق ہے؟
حضرت موسیٰ علیہ السلام.
مدنی سپاہیوں گرفتار کر لو میرے اشعار پڑھنے کی آٹی میں آ گئی ہے. ظاہر میں میرے نخل حقیقت میں میرے پھول اس گل کی یاد میں یہ صدا بلبشر.
یہ اسلام میں جواب دینا چاہ رہے ہیں.
عمر بھی جواب دینا چاہ رہے ہیں. السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
حضرت عیسیٰ علیہ السلام.
جواب درست ہے.
یہ ہمارے اسلام میں 12 ماہ کے سفر میں بابا.
سبحان اللہ.
ان کو بھی 1200 روپے کا مدنی چیک پیش کیا جا رہا ہے.
یہ تو بہت ڈیفیکلٹ سوال تھا, مشکل تھا. اب اللہ جانے انہوں نے جواب دیا یا اندھیرے میں تیر مارا ہے. ان کو پتا کہ لگ گیا تو ٹھیک ہے.
اللہ کرم اتنا گار پہ فرما فرما. اللہ کرم اتنا گناہ گار پہ فرما جنت میں پڑو. بنا دے جنت میں پڑوسی میرے آقا کا بنا دے.
آمین.
بابا مجلس تعمیرات ہے اور خدام المساجد کو یہ جمع کرنا تھا. ان کو تو اطلاع ملی ہے 18 مقامات پر یہ جمع ہو کر اس شعبے والے اسلام آباد سن رہے ہیں.
ماشاءاللہ.
ان کے چند سوالات ایک ساتھ.
دو مدنی منیوں کے مجھے میسیجز آئے ہیں. دونوں نے مجھے بتایا ہے میسیجز کے ذریعے کہ ہم نے بیٹا ہو تو ایسا 25-25 بار پڑھا ہے.
سبحان اللہ ماشاءاللہ ماشاءاللہ. اب یار آپ لوگ ایک ایک بار تو پڑھنے والے بنے. جنہوں نے نہیں پڑھا ہو ایک بار تو پڑھی لے.
لبیک. بلکہ کاش ایسا ذہن بن جائے کہ ہم اپنے مدنی منوں اور مدنی منیوں کو بھی پڑھوائیں.
وہ ہے نا دلچسپ ہے انشاءاللہ. پڑھیں گے تو پتا چلے گا نا. خوبصورت بھی ہے, 4 رنگوں میں. اچھا اندر میں کچھ تصاویر بھی ہیں.
جی جی.
مناظر وغیرہ کی. اور
تو یہ بھی وہ اسلام بھائی جن کے گھروں میں مدنی منے منیا ہیں اگر یہ نیت کر لیں انشاءاللہ مرشد کے فیضان سے اپنے مدنی منے منیوں کو بھی فیضیاب کریں گے. پڑھ کے سن لیں گے سنا دیں گے انشاءاللہ اس کی برکتیں ملیں گی.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
میرا نام محبوب علی قادری ہے. میں آپ سے یہ معلوم کرنا چاہتا ہوں کہ کچھ لوگ یہ ماربل ہے اس کا نام ہے سن ٹپی, یہ کچا پتھر ہے, یہ بالکل کچا ہے, مٹی ہے سمجھیں یہ ایک طریقے سے, پانی بھی پیتا ہے تیل بھی پیتا ہے اور کچھ عرصے بعد اس کی پالش اڑ جاتی ہے. کچھ حضرات مارکیٹ میں کچھ دکاندار اس سن ٹپی کو یہ برونا بنا کے بیچ رہے ہیں. اس کے بارے میں آپ کچھ ارشاد فرمائیے. اس کی کوالٹی اچھی ہے, یہ ایک نمبر ہے بالکل. یہ چائنا برونا اور اس کے ریٹ میں بھی بہت فرق ہے. گاہکوں کو پتا نہیں ہوتا اس بارے میں بالکل بھی, لوگ بنا کے بیچ دیتے ہیں.
اور گنتی میں بھی ڈنڈی مارتے ہیں اس کے بارے میں کچھ اچھا فرمائیے آپ.
وہ تو سیدھا سیدھا وہ دھوکے کی بات ہے کہ اس میں گھٹیا پتھر کو پالش کر کے ترکیب بنا کر بڑھیا کہہ کر بیچنا, یہ سیدھا سیدھا جرم ہے, دھوکا ہے اور حرام اور جہنم میں لے جانے والا کام ہے. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل وصل اللہ تعالی علی وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی.
اس میں ایک مدنی مشورہ اگر عرض کر دوں بابا, اپنے گھر کا کام کرانے میں جس قدر بنانے والا احتیاط کرتا ہے, تجربہ کر لوگوں سے مشورے لیتا ہے, پھر بازار سے کوئی چیز خریدتا ہے, تو کیا مساجد میں ماربل لگاتے وقت کام کروانے والے کیا یہ احتیاط کرتے ہیں؟ کیونکہ بازار میں دھوکہ ہے. لیکن اب اگر مسجد کا کام کرانا ہے تو اس میں بھی اگر تجربے کار لوگوں سے مشورے کیے جائیں, ان سے خریداری کروائی جائے, تو بعض اوقات چیز اچھی بھی مل جاتی ہے اور قیمت بھی درست مل جاتی ہے. مطلب بازار میں بھی مسجد کے نام پر تو زیادہ بعض اوقات دھوکہ دیتے ہوں تو کوئی تعجب نہیں ہے کہ چلو کون سا ان کے جیب سے جا رہا ہے, چندہ ہی کرنا ہے نا. تو اس میں اگر یہ جو بھی مساجد کی تعمیرات میں حصہ لیتے ہیں یا جو مین جو لوگ ہوتے ہیں جو تعمیرات کروا رہے ہوتے ہیں, انہیں میں مدنی مشورہ یہ عرض کروں گا کہ اس میں بھی تھوڑی سی آپ وہ سمجھداری والا بھی کام کیا کریں.
اس میں احتیاطیں کرنے والے ضرور کرتے ہوں گے. اب مطلب ایک ترکیب یہ ہے کہ اس میں دیا جاتا ہے ٹھیکہ. اب وہ ٹھیکے دار سے ہم اگر بارگیننگ زیادہ کریں گے نا, وہ کھینچ کھینچ کے اس کو بولیں گے نا اتنے میں ہم کو بنا دو, تو وہ بولے گا ٹھیک ہے اتنے بنا دوں گا. اب وہ اس میں ڈنڈیاں اور ڈنڈے مارنا شاید شروع کرے گا, اور اگر ہم زیادہ پیسوں میں اس کی مان لیں گے اور اس سے کوئی ایسا عہد و پیما لیں گے کہ دیکھو مال اچھی کوالٹی, تو آئین ممکن ہے کہ وہ پیسے زیادہ لینے کی وجہ سے اچھی کوالٹی ڈال دے. ایک میرا مطلب یہ موٹی عقل میں جو آیا وہ میں نے عرض کیا. تو اب چونکہ یہ کرتے ٹھیکے دار ہیں, تو یہ عمارتیں بنانے والے یا چھوٹے پیمانے پر کام کرنے والے یا بڑے پیمانے پر کام کرنے والے, تو یہ جہاں سے مال لیتے نا, یہ اس میں آپ کی عقل اور ہوشیاری تو کام کرے گی نہیں نا, مال تو اس نے لانا ہے. تو وہاں ان کے کمیشن بندے ہوتے ہیں, وہ اپنے کمیشن کی طرف, ان کو پہچان بھی ہوتی ہے, یہ رات کے اندھیرے میں پہچان لیں گے کہ کوالٹی کیا ہے, تجربہ ہے. تو وہی کہ پیسے بچانے کے لیے خود گھٹیا کوالٹی لائیں گے چمکدار ٹائپ کی, وہ جس کا عمارت بن رہی ہے مسجد بن رہی ہے بولیں گے واہ واہ بہت اچھا مال لایا. تو یہ اب اس میں یہی ہے کہ ٹھیکے دار ٹھوک بجا کر لیا جائے دیانت دار, تو ہر ٹھیکے دار دھوکے باز ہو یہ ضروری تو نہیں ہے نا. بعض ٹھیکے دار مسجدوں کی تعمیرات کروانے کے حوالے سے ان کا نام ہوتا ہے, تو اب جن کی مسجدیں بنی اس ٹھیکے دار کے ہاتھ سے, یہ اس کے نام بھی لے گا کہ یہ مسجد میں نے بنائی ہے, اس میں میں نے فنیشنگ کی ہے فلاں, تو اس مسجد کی انتظامیہ سے مشورہ کر لیا جائے کہ یہ ٹھیکے دار کیسا ہے. اگر وہ مسجد والے اگر مطلب اعتماد کی بات کرتے تھے پھر اس کو ٹھیکا دیا جائے, یہ بھی ہو سکتی ہے صورت. واللہ تعالی اعلم ورسولہ اعلم عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم صلو علی الحبیب صلی اللہ تعالی علی محمد. حضرت سیدنا عبداللہ بن عمرو بن عاص رضی اللہ تعالی عنہما فرماتے ہیں, جو یہ دعا کسی مجلس سے اٹھتے وقت تین مرتبہ پڑھے تو اس کی خطائیں مٹا دی جاتی ہیں, اور جو مجلس خیر و مجلس ذکر میں پڑھے تو اس کے لیے خیر یعنی بلائی پر مول لگا دی جائے گی. آئیے مل کے پڑھتے ہیں. سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك. سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك. سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك واتوب الیک. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
اے دین حق کے رہبر تم پر سلام ہر دم. اے دین حق کے رہبر اے دین حق کے رہبر تم پر سلام ہر دم. میرے شفیع محشر میرے شفیع محشر تم پر سلام ہر دم. میرے شفیع محشر تم پر سلام ہر دم. کوئی نہیں ہمارا ہم کس کے در پہ جائیں. در پہ جائے کوئی نہیں ہمارا ہم کس کے در پہ جائے. اے بے قصوں کے یاور اے بے قصوں کے یاور تم پر سلام ہر دم. اے بے قصوں کے یاور تم پر سلام ہر دم. بلوا کے اپنے در پہ اب مجھ کو دیجیے عزت. بلوا کے اپنے در پہ اب مجھ کو دیجیے عزت. بلوا کے اپنے در پہ اب مجھ کو دیجیے عزت. پھرتا ہوں خوار در در پھرتا ہوں خوار در در تم پر سلام ہر دم. میرے شفیع محشر میرے شفیع محشر تم پر سلام ہر دم. میرے شفیع محشر تم پر سلام ہر دم. اپنے گدا در کی لیجے خبر خدا را. اپنے گدا در کی لیجے خبر خدا را. اپنے گدا در کی لیجے خبر ہم سب پر تم پر سلام ہر دم. اے دین حق کے رہبر اے دین حق کے رہبر تم پر سلام ہر دم. میرے شفیع محشر میرے شفیع محشر فضل کر رحم کر. وہ عبید رضا اور عسید رضا وہ بلال رضا اور ہلال رضا سارے شہزادوں کو مولا آباد رکھ. سارے شہزادوں کو